जी पूछिए।
अस्सलाम वालेकुम
जी। वालेकुम।
शाह साहब, ये जो डेड बॉडीज की जो पोस्टमार्टम होता है, ये इसकी शरई तौर पे क्या हैसियत है, और मेडिकल कॉलेजेस में जो डेड बॉडीज होती है उनको मेडिकल स्टूडेंट्स के लिए प्रैक्टिस के लिए इस्तेमाल किया जाता है,
जी
तो इनके बारे में जरा बताइए।
बताता हूँ। होता ये असल में कि पूरा इसको निजाम को समझिए आप, कानून के, किसी आदमी को गोली लगी, जैसे दो आदमी ने फायर किया, उसके गवाह मिल गए, एक आदमी ने गोली पेट में मारी, एक आदमी ने गोली सीने में मारी, दोनों की एफआईआर कटी, तो अब पोस्टमार्टम में यह बताना होता है कि किसकी गोली से मरा। बाजाबता या तो गैस डालते हैं कि कितने अंदर तक गोली गई, अगर दिल पे गोली लगी तो जिसने दिल पे गोली मारी है वो उसमें क्या नाम है 302 में नॉमिनेट होगा, और ये एयानत जुर्म में। एक बात, फिर क्या होता है कि ये अदालत का और कोर्ट का हक है कि वो ये जान करके, वो ये जाने पुलिस से कि ये आदमी के मरने के असबाब क्या है, किस लिए मरा, ताकि वो यानी थाना राय मुतायन करके उसकी एफआईआर दर्ज करे कि मरने का सबब क्या था। अब इसमें आप अगर ये कहेंगे कि हम पोस्टमार्टम नहीं करते तो आइंदा उसमें कानूनी बहुत बड़ी दुश्वारियां होती। ठीक। अब क्या होता है, जब उसका पोस्टमार्टम करते हैं तो उसकी लाश अगर चली जाए सिविल अस्पताल में, तो डाउ यूनिवर्सिटी है, ठीक, तो डाउ यूनिवर्सिटी के जो तलबा हैं उनके सामने पोस्टमार्टम किया जाता है। पोस्टमार्टम एक तो कानूनी जरूरत है, और तलबा को यह दिखाया जाता है जब पेट को चीरा जाए तो देखिए साहब आंतें कौन सी कहां जा रही है, ठीक, दिल कहां होता है, कलेजा कहां है, फेफड़े कहां है, इसके लिए इसको दिखाया जाता है। इसलिए सब तलबा जो है वो इकट्ठा हो जाते हैं पोस्टमार्टम करते वक्त, वो एक कानूनी जरूरत है। अब उसमें अगर आप ये कहें कि मैं पोस्टमार्टम नहीं कराना चाहता, तो एक एतबार से किसी वक्त अगर कोई मसला हो गया तो आप भी मुजरिम ठहरेंगे, ये आपने पोस्टमार्टम नहीं करने दिया। देखा ना आपने भी मसला जो चल रहा है बेनजीर का, तो उसमें जरदारी का जी पोस्टमार्टम नहीं करने देता, आज तक उसके लिए बवाल बनाओ, जिस वक्त भी केस चलेगा क्यों आपने पोस्टमार्टम नहीं करने दिया, ये अगर ऐसी जरूरत हो तो आदमी मजबूर है। ठीक। अब आइए, हुआ ये असल में, ये है बहुत बुरी बात, अल्लाह ताला में माफ फरमा, लावारिस जितने मुर्दे मिलते हैं ना, इन पर ये सारे तलबा को सब बताते हैं, क्योंकि उसका वारिस नहीं होता। अब उसका सर खोल देंगे और बताएंगे दिमाग के रंगे कहां कहां जा रही, फिर उसके बाद उसको टाके लगा देंगे और उसके बाद उसको कोर्ट रूम में रख देंगे। तकरीबन 17 या 18 मनफी जो है उसमें रखते हैं उसको, ताकि खराब ना, और फिर उसके बाद में ये पेट वगैरह चाक करके इसको भी दिखा देंगे, ये देखिए साहब ये जो है कहां रगे होती क्या है, ताकि उस डॉक्टर को जो अब डॉक्टर बनने वाला है सारी बातें उसके इल्म में हो, और उसमें नियत उनकी यही होती है कि लोगों की जान बचाने के लिए ऐसा किया जाए। एक बात ये हुआ, ये असल में कि हमसे अगर कोई पूछे तो मैयत को इंतकाल उसके होने के बाद उसको कोई ऐसा काम ना किया जाए जो उसको अजियत पहुंचाए। ठीक। वो अगरचे मर गया, रूह निकल गई, मगर उसमें हयात मौजूद है, उसको अजियत होती। एक हदीस शरीफ में है, मैयत तो बहुत दूर की बात है, एक साहब ऐसे कब्र होती है ना बड़ी, ये हमारे यहां बड़ी अजीब बात है कि रास्ता ना मिले तो हम कब्र पे पैर रख करके चले जाते, ये भी मैयत का अजियत। एक साहब ऐसे टेक लगाए बैठे थे, तो हुजूर अलैहि सलाम ने फरमाया क्यों कब्र वाले को अजियत दे रहा, उसे तो टेक लगाना जायज नहीं। कई मैयत हो तो आप देखें कि एक आदमी पंखा झलता होता है कि उस पर मक्खी भी नहीं बैठे, अब ये आपको कब इजाजत देंगे कि उसका सर फाड़ा जाए, उसका कलेजा चीरा जाए, उसका पेट चीरा जाए, वगैरह वगैरह। ये अब उसके बाद मेरी इत्तला ये हो सकता है इल्जाम हो, ये काम अब्दुल सत्तार एहदी साहब ने बहुत शानदार किया कि ये बड़े मुख्तसर पैसों में मुर्दे सप्लाई कर देते। जी हाँ, ऑफ द रिकॉर्ड अगर कोई पुलिस मार दे इसके हवाले कर देते, ये दफना देगा, इससे कोई नहीं पूछता, कोई हुकूमत, कहीं आप सुप्रीम कोर्ट भी चले जाए तो कहेंगे ये तो फरिश्ता, उसके सगे भाई ने इस पर मुकदमा किया। ये जामा रहता था ना मुझसे 100 गज के फासले पे, तो एहदी को मुझसे ज्यादा नहीं जानता कोई, वो उसके बेगम को उसके बेटों को मुझसे ज्यादा नहीं जानता कोई, मैं तो पड़ोस में रह चुका हूं उसके 10 साल। सगे भाई ने मुकदमा किया बगैर दलाइल सुने, बगैर वकील को सुनाए, ये बहुत मुत्तकी परहेजगार आदमी, ये ऐसा नहीं कर सकता, मुकदमा खारिज कर दिया, समझे साहब। तो ये काम वो करते हैं जो वैसे मुर्दे हैं وہ دفنا دیتے اور ان کو دے بھی دیتے ہیں، کوئی لاوارث اگر قسم کے ہوتے ہیں. اب رہا یہ نہ کیا جائے تو کیا کیا جائے؟ اب دنیا گھومیے، سائنٹسٹ سے ملیے، میں بڑے بڑے سائنٹسٹ سے ملتا ہوں اپنے سفر میں معلومات حاصل کرنے. امریکہ والوں نے ایک پلاسٹک باڈی بنا دی، یعنی میت کو دیکھ کر کے کہ پورے اس کے اعضا بنا دیے، کون سی رگ کہاں جاتی، کدھر جاتی، دل کی شریانیں کہاں ہیں، کلیجہ کہاں ہے، جگر کہاں، یہ ساری بات. اب کیا ہوتا ہے کہ اس پلاسٹک والے میں کھولنے بند کرنے کا ایسا سسٹم رکھا کہ اس کو دیکھ کر کے اور جو تربیت حاصل کرنے والے ڈاکٹر ان کو سب کو سمجھایا جا سکتا. اسی طرح کان کا سسٹم ہے، پلاسٹر آپ پیرس سے اس کے مختلف حصے بنا دیے گئے، آنکھ کے حصے بنا دیے گئے تعلیم کے لیے کہ دیکھیے اس طریقے سے آنکھ ہوتی ہے، اس طرح کان ہوتا ہے، اس کے پردے کہاں ہوتے ہیں وغیرہ وغیرہ. تو یہ بغیر مردہ استعمال کیے پلاسٹک باڈی سے بھی جو ہے اس کو سمجھایا جا سکتا. مگر پلاسٹک باڈی کی میرا خیال ہے میں نے کوئی 15 سال پہلے قیمت معلوم کی تو پاکستانی 7 لاکھ روپے میں تھی، اب تو 15 لاکھ پہنچ گئی ہو، سکہ بھی گر گیا، ڈالر بھی بڑھ گئے. اب بجائے 15 لاکھ کے ایدی کو 50,000 دے دو آپ کو صحیح سلامت مردہ دے دے، تو اب 15 لاکھ کی باڈی کیوں خریدی جائے؟ جو کرپشن ہے نا وہ یہ ہے. اور اللہ کی پناہ پتہ نہیں اللہ تعالی نے اس کراچی کو کن بزرگوں کا تحفہ ہے جو باقی رکھا ہوا. ابھی آپ نے ایک مہینے پہلے خبر پڑی کہ قبرستان سے 45 میتیں بچوں کی غائب ہو گئیں. یہ کہاں گئی، کس کے لیے گئی؟ ٹھیک، جب گوشت ختم ہو جاتا ہڈیاں رہ جاتی ہیں تو یہ انہی ڈاکٹروں کے لیے استعمال ہوتی ہیں. بلکہ میری معلومات یہ ہے اس اسکینڈل سے پہلے یہ آپ کا اردو بازار جو ہے، اردو بازار کی ایک مخصوص دکان میں بچوں کی ہڈیاں فروخت ہوتی تھی، اور یہ سارے سائنٹسٹ اور یہ جو ڈاکٹر ہیں یہ ان کے پاس سے لے جایا کرتے تھے. یہ اب 45 قبروں سے مردے غائب ہیں بچے، اب یہ بکتا ہے، اس کا پورا جناب ایک کاروبار ہے. تو یہ سارے کام حکومت کی ناک کے سامنے ہو رہے ہیں. وہ میری اطلاع ہے کہ آج تک کوئی نہیں پکڑا گیا اس معاملے، سمجھ گئے؟ اور پکڑا بھی جائے گا، رشوت دے کے چھوڑ جائے. ہمارے یہاں تو اتنی ترقی ہے، کسی سے ہم نے پوچھا بھئی کچھ دن سے اب نظر نہیں آئے کہاں تھے، کہنے رشوت لیتے ہوئے پکڑے گئے. چھوٹے کیسے؟ کہنے مل آپ بھی بہت سادے آدمی، رشوت دے کے چھوڑ. تو جہاں ایسا نظام ہو تو یہ تو متانی کتنے بڑے عذاب کا مستحق ہے کراچی. تو اللہ تبارک و تعالیٰ نے کچھ اپنے بزرگوں کے طفیل میں ہمیں زندہ رکھا، تو مردوں کو نہیں چھوڑے، ان کی ہڈی. اور ایک اور اسکینڈل آیا، وہ پڑھا اپنے کہ جناب خواتین کو قبروں سے نکال کر اس سے بدکاری کرتا، ابھی بھی زیر حراست ہے. اب اس کے گواہ کہاں سے لائیں گے؟ کس طرح مقدمہ چلے گا؟ یہ بھیانک ہے. جو کوئی پرانے زمانے کی بات نہیں، یہ ہمارے یہاں 2 مہینے پہلے یہ سارے کیس پکڑے گئے. تو یہ ہڈیاں کیا کرتے ہیں؟ یہ جو مردوں کی ہڈیاں جو یہ بیچتے ہیں سائنٹسٹوں کو، بڑی بڑی ان سے رقم لیتے ہیں. تو اس کا پورا کاروبار ہے، حکومت اس کو نہیں جانتی. آئے حکومت، مجھ جیسے آدمی کو پکڑ لے میں بتاؤں گا جعلی دوائیں کہاں بنتی، کہاں پیک ہوتی ہیں. مجھے معلوم، آپ کو تعجب ہوگا کہ ایک مرتبہ ٹی وی میں یہ پروگرام آیا، ایک کوئی مشہور حلیم والا ہے، حلیم کو پانی میں ڈال کر کے چھلنی سے چھانا تو اس میں سے روئی نکلی. تو گوشت مہنگا ہے نا، روئی سستی، روئی نکلی. جس وقت روئی نکلی ٹی وی میں یہ پروگرام چل رہا تھا، اس وقت بھی وہ حلیم بک رہا تھا، لائن لگی ہوئی تھی اس پر. تو کھائی کوئی پوچھنے والا کیا کریں. تو وہ میں نے کسی نے ان سے کہا تھا، ہمارے وزیر اعظم جب آئے تھے شوکت عزیز، تو میں نے ساری باتیں کہہ کے ان سے کہا تھا کہ مجھے معلوم ہے آپ کچھ نہیں کر سکیں. تو اس وقت میں نے جب شعر پڑھا تو ایک بہت بڑی کانفرنس تھی، سارے لوگ ہنس ہنس کے لوٹ گئے اور کہا بھئی یہ وزیر اعظم تو شاید شاہ صاحب کو اندر کر دیں. مگر اندر تو نہیں ہوا، بلکہ اسٹیج سے اتر کر کے سب سے پہلے انہیں مصافہ کیا، سمجھے؟ بہرحال ہوتی ہے چمن میں میری تلخ نوائی، میری گوارا کر. تو میں نے یہ شعر پڑھ دیا کہ ہم نے چاہا تھا حاکم سے کریں گے فریاد، مگر وہ بھی کم بخت رہا چاہنے والا نکلا.